यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। माध्यमिक शिक्षा परीक्षा एसईई आजदेखि शुरू हुँदै उच्च मनोबलका साथ परीक्षा दिन विद्यार्थीहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रह। सगरमाथा संवादलाई व्यवस्थित बनाउने उद्देश्य सहित निर्देशक समितिको पहिलो बैठक सम्पन्न। बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक राष्ट्रिय सभाबाट पारित। आजदेखि लुम्बिनीमा अन्तर्राष्ट्रिय शान्ति महोत्सव शुरू हुँदै र लामो समयदेखिको राजनीतिक संकटपछि नाइजेरियाका राष्ट्रपति बोला टिनुबुद्वारा रिभर्स राज्यमा संकटकाल घोषणा।
हरेक टिपको लागि सबै तार यही पाए, जहाँ जाउँ कनेक्टेड रहोस्, इन्टरनेटमा सब गर्नुहोस्,
डेटा भोइस एसएमएस
नेपाल टेलिकमको सहुलियत दरका प्याकेजहरू खरिद गर्न *14# ह्यास डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
अब समाचार विस्तारमा। माध्यमिक शिक्षा परीक्षा एसईई आजदेखि शुरू हुँदैछ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका 2079 परीक्षा केन्द्रबाट आज बिहान 8 बजेदेखि बिहान 11 बजेसम्म एसईई सञ्चालन हुनेछ। परीक्षा तालिका अनुसार पहिलो दिन आज अनिवार्य अंग्रेजी तथा संस्कृत, वेद विद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा सञ्चालन हुनेछ। यस वर्षको माध्यमिक शिक्षा परीक्षामा 5,14,071 जना विद्यार्थी सहभागी हुने पनि बोर्डले जनाएको छ। यस वर्षको परीक्षामा विद्यार्थीको संख्या अघिल्लो वर्ष भन्दा 49,286 जना बढ़ेको बोर्डले जनाएको छ। परीक्षामा 150 जनासम्म परीक्षार्थी भएको केन्द्रमा एकजना सहायक केन्द्राध्यक्ष र 20 जना विद्यार्थी बराबर एकजना निरीक्षक खटाउने प्रबन्ध गरिएको छ। परीक्षामा 75 जना भन्दा कम परीक्षार्थी भएको केन्द्रमा सहायक केन्द्राध्यक्ष नराखिएको कार्यालयले जनाएको छ। यस वर्षको एसईई आजदेखि शुरू भएर यही चैत्य 19 गतेसम्म सञ्चालन हुनेछ। यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले उच्च मनोबलका साथ माध्यमिक शिक्षा परीक्षा एसईईमा सामेल हुन विद्यार्थीहरूलाई आग्रह गर्नुभएको छ। प्रधानमन्त्री ओलीले हिजो साँझ भिडियो सन्देश जारी गरी एसईई परीक्षामा सहभागी हुने विद्यार्थीलाई धैर्यका साथ परीक्षामा सहभागी हुन आग्रह गर्नुभएको हो। प्रधानमन्त्री ओलीले विद्यार्थीलाई अनिदो थकित अवस्थामा राम्रो परीक्षा दिन गाह्रो हुने भएकाले त्यसबाट जोगिन समेत आग्रह गर्नुभयो। उहाँले विद्यार्थीले धेरै परीक्षा उत्तीर्ण गरिसकेकाले परीक्षासँग नतर्सिन पनि आग्रह गर्नुभएको छ। प्रधानमन्त्री ओलीले अघिल्ला वर्ष एसईईको नतिजा त्यति राम्रो नभएको भन्नुहुँदै यसपटक आफूले विद्यार्थीहरूसँग राम्रो नतिजाको अपेक्षा गरेको समेत बताउनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सगरमाथा संवाद निर्देशक समितिको पहिलो बैठक सम्पन्न भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बसेको बैठकमा आगामी जेठ 2 देखि 4 गतेसम्म आयोजना हुने संवादको व्यवस्थापन, विदेशका राष्ट्र तथा सरकार प्रमुख सहित अतिथिलाई निमन्त्रणा, विज्ञहरूको सहभागिता, सद्भावना दूतको नियुक्ति र निजी क्षेत्रसँगको सहकार्य लगायत विषयमा छलफल भएको थियो। मन्त्री ओलीले सबै क्षेत्रको सहयोग र सहभागितामा संवादलाई विशेष बनाउन आग्रह गर्नुभयो। उहाँले संवादको तयारी हरेक हिसाबले त्रुटि रहित हुनुपर्नेमा जोड़ दिनुभयो। राष्ट्रिय सभाको हिजोको बैठकले बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक 2080 पारित गरेको छ। बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले पेश गर्नुभएको प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक 2080 सर्वसम्मतिले पारित भएको हो। यस्तै बैठकमा सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक विधेयक 2081 र सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2081 टेबल भएको छ। यस्तै राष्ट्रिय सभाको हिजोको बैठकमा सांसदका प्रश्नहरूको जवाफमा वन तथा वातावरण मन्त्री ऐन बहादुर शाहीले मध्यवर्ती क्षेत्रमा मानव वन्यजन्तु द्वन्द न्यूनीकरणको उपायहरू अपनाउने, वन्यजन्तुले कम क्षति पुर्याउने वैकल्पिक खेतीहरू प्रवर्धन गर्ने र मध्यवर्ती क्षेत्रका जनताको आय आर्जनसँग जोड्ने कार्यक्रमहरू सञ्चालन भइरहेको बताउनुभयो। यस्तै बैठकमा सांसदका प्रश्नहरूको जवाफमा ऊर्जा तथा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले नेपालमा 25,00,000 हेक्टर भन्दा बढ़ी भूभाग सिंचाई योग्य रहेको मध्ये करिब 15,00,000 हेक्टर क्षेत्रफलमा सिंचाईको सुविधा पुगेको जानकारी गराउनुभयो। यसअघि बैठकमा सांसदहरूले बजारमा गुणस्तरहीन औषधि तथा खाद्य वस्तुको बिक्री वितरण रोक्न नियमित अनुगमन र गुणस्तर परीक्षण गरी दोषीमाथि कड़ा कार्यवाही गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। यस्तै सांसदहरूले आन्दोलनरत शिक्षकका माग सम्बोधन गरी शिक्षण संस्थामा प्राज्ञिक वातावरण निर्माण गर्न, स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुन नसके कलेजहरूमा छिटो भन्दा छिटो निर्वाचन हुने वातावरण निर्माण गर्न ध्यान आकर्षण गराउनुभयो। बैठकमा सांसदहरूले वैदेशिक रोजगारीका लागि दुवै गएर सम्पर्क विहीन तुलसीपुर दाङ निवासी लीला श्रेष्ठको खोजी कार्यमा पहल गर्न तथा सुक्खायाम शुरू भएसँगै देशका विभिन्न ठाउँमा आगजनीका घटनाहरू बढ़िरहेको प्रति ध्यान आकर्षण गराउँदै क्षति न्यूनीकरणका लागि सरकारवालाहरूलाई जागरूक गराउन माग गर्नुभयो। यस्तै बैठकमा सांसदहरूले संविधान कार्यान्वयन र जनअपेक्षा सम्बोधनमा ध्यान पुर्याउन नसक्दा सड़कमा व्यवस्था विरोधी गतिविधि बढ़न गएको प्रति समयमै सजग हुनुपर्नेमा जोड़ दिनुभयो। प्रतिनिधि सभाको हिजोको बैठकले सशस्त्र प्रहरी बल नेपाल विधेयक 2081 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ। गृहमन्त्री रमेश लेखकले त्यस विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। बैठकमा प्रतिनिधि सभाका सचिव हर्कराज राईले राष्ट्रिय सभामा उत्पत्ति भएको तिलगंगा नेत्र विश्वविद्यालय विधेयक 2081का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबल गर्नुभयो। सांसद डाक्टर सुनिल कुमार शर्माले पेश गर्नुभएको स्वास्थ्य सेवा सुधार तथा सर्वसुलभ उपचारको सुनिश्चितता सम्बन्धी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा सांसदहरूले उठाउनु भएको विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले 18% गरीबीको रेखामुनि रहेका नेपालीको स्वास्थ्य बीमा सरकारले गर्ने कानूनी व्यवस्था गर्नुपर्ने बताउनु भएको छ। स्वास्थ्य मन्त्री पौडेलले नागरिकको योगदानमा आधारित स्वास्थ्य बीमा प्रणालीको शुरू गर्न मन्त्रालयले प्रतिवेदन ल्याएको र स्रोत सुनिश्चितताबारे योजना बनाइरहेको बताउनुभयो।
कि त सरकारले यसलाई आवश्यक पर्ने रकम विनियोजन गर्नु पर्यो या नागरिकको योगदानमा आधारित एकद्वार प्रणालीबाट यसलाई विकास गर्नु पर्यो। यो खास गरी स्रोतसँग नजोडिने हो भने यो कार्यक्रम अझ असफल हुँदै जान्छ। स्रोत सुनिश्चित गरियो भने मात्रै हामीले यसलाई अगाडि लिएर जान सक्छौँ। अब बीमा जरुरी किन छ? खास गरी आज 100 रुपियाँ नागरिकले उपचारका निम्ति खर्च गर्दा नागरिकको गोजीबाट 55 रुपियाँ खर्च हुन्छ। हामीले परिकल्पना गरेको नागरिकको गोजीबाट 20 रुपियाँ भन्दा तल खर्च हुने स्थिति हुनुपर्छ भनेर हामीले भन्यौं।
स्वास्थ्य बीमा कार्यक्रम 77 जिल्लामा 753 स्थानीय तहमा लागू भएको छ। सेवा प्रदायक संस्था 484 रहेका छन्, जसमध्ये 403 सरकारी अस्पताल, 48 निजी अस्पताल र 33 सामुदायिक अस्पताल छन्। यसअघि हिजोको बैठकमा सांसद डाक्टर सुनिल कुमार शर्माले स्वास्थ्य सेवा सुधार तथा सर्वसुलभ उपचारको सुनिश्चितता सम्बन्धी जरूरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्नुभएको थियो। यस्तै प्रतिनिधि सभाको हिजोको बैठकको विशेष समयमा सांसदहरूले संविधानको कार्यान्वयन, कानून निर्माण, सुशासन, लोकतन्त्रको रक्षा, रोजगारी सृजना लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समावेशी समानुपातिक आधारमा बनेको वर्तमान संविधानलाई बचाई राख्नुपर्ने बताउनु भएको छ। नेपाली कांग्रेस पेशागत तथा बुद्धिजीवी विभाग एवं नेपाल डेमोक्रेटिक लयर्स एसोसिएशनद्वारा पार्टीको केन्द्रीय कार्यालय सानेपामा हिजो आयोजित कार्यक्रममा सभापति देउवाले अहिलेको संविधान अनुसार कुनै पनि पार्टीको बहुमत आउन धेरै गाह्रो भए पनि महिलालाई प्रत्यक्ष राजकीय प्रशासनमा सहभागी हुने मौका प्राप्त भइरहेको बताउनुभयो। सभापति देउवाले नेपालको गाउँपालिकाहरूमा प्रमुख वा उपप्रमुख मध्ये एक महिला अनिवार्य नै भएको बताउनुहुँदै महिलामा कामको बोझ धेरै छ, त्यसकारण पनि महिलालाई आरक्षण पनि दिनु परेको बताउनुभयो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान र गणतन्त्रमाथि छेड़खानी गर्न नहुने बताउनु भएको छ। बाराको सिमरामा हिजो आयोजित सभालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष प्रचण्डले संविधानलाई विकास गर्न सकिने तर पछाडि फर्काउन नसकिने स्पष्ट पार्नुभयो। अध्यक्ष प्रचण्डले निजगढ़ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया कुरामा मात्रै सीमित रहेको बताउनुभयो। इलामको सूर्योदय नगरपालिकावासीले नागरिकता बनाउन र राष्ट्रिय परिचय पत्रको लागि दर्ता गर्न अब जिल्ला प्रशासन कार्यालयसम्म जान नपर्ने भएको छ। नगरपालिकाबाटै राष्ट्रिय परिचय पत्र दर्ता तथा नगरपालिकाकै ओडा नम्बर दुईमा रहेको सीमा प्रशासन कार्यालयबाट नागरिकता बनाउन पाउने भएपछि स्थानीयलाई सदरमुकामसम्म पुग्नुपर्ने बाध्यता हटेको छ। इलामबाट संवाददाता राजकुमार दाहालको रिपोर्ट।
इलामको सूर्योदय नगरपालिकाका बासिन्दा नागरिकता बनाउन र राष्ट्रिय परिचय पत्रको लागि दर्ता गर्न जिल्ला सदरमुकामसम्म धाउनुपर्ने बाध्यताबाट मुक्त भएका छन्। इलामका प्रमुख जिल्लाधिकारी कल्पना श्रेष्ठ र सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले संयुक्त रूपमा नागरिकता र राष्ट्रिय परिचय पत्र दर्ता सेवाको शुभारम्भ गर्नु भएको छ। प्रमुख जिल्लाधिकारी श्रेष्ठ:
मेयर साहब, नगरपालिकाको सम्पूर्ण परिवारको ठूलो पहल सहयोग योगदान छ। दुईजना कर्मचारीको व्यवस्थापन आफै गर्नुभएको छ। सूर्योदय नगरपालिकाको सेवाग्राहीहरू
नगरपालिकामै शुरू भएको राष्ट्रिय परिचय पत्र दर्ता सेवा पहिलोपल्ट लिइसकेपछि सेवाग्राही राजु सुब्बा:
सूर्योदय नगरपालिकामा नै यो सेवा भए पनि भयो, खुसीको सीमा छैन। सूर्योदय नगरपालिका यस्तो नगरपालिका भइरहेको छ, इलाम जिल्लाकै पहिलो नगरपालिका हुन सक्छ सायद यो फोटो परिचय पत्र खिचाउनको लागि।
यसरी सेवा लिन पाएपछि नगरवासीको समय र पैसा दुवै बचत भएको छ भने नगरवासी पनि निकै हर्षित भएका छन्। नगर प्रमुख रणबहादुर राई:
सूर्योदय नगरपालिकाकै भवनबाट सम्पूर्ण परिचय पत्रहरू लागू हुने र अब इलाम गइबस्नु पर्ने बाध्यता हटेको पशुपति नगर सीमा कार्यालयबाट नगरपालिकाको सम्पूर्ण 14 वडाहरूको नागरिकता सीमा कार्यालयबाटै बन्ने।
नगरपालिकामै प्रभावकारी रूपमा सेवा दिने र यसमा आएका समस्याहरू जिल्ला प्रशासन कार्यालय लगायतसँग सहकार्य गरेर अगाडि बढ्ने बताउनुहुन्छ सूर्योदय नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत बहादुर राई:
प्रमुख तथा नगरको सम्पूर्ण टिमले प्रयास गरिरहेको
जे होस्, नगरपालिकाबाट इलाम सदरमुकामसम्म पुग्न पैसा र समय दुवै खर्च हुँदै आएकोमा अब राष्ट्रिय परिचय पत्र दर्ता र नागरिकता बनाउने सेवा नगरपालिका भित्रै पाउने भएपछि यहाँका जनता हर्षित भएका छन्। राजकुमार दाहाल, रेडियो नेपाल, इलाम।
त्रिभुवन विश्वविद्यालय त्रिवीले स्वतन्त्र विद्यार्थी युनियन सोबियू निर्वाचन हुन नसकेका क्याम्पसमा 15 दिनभित्र निर्वाचन गर्न निर्देशन दिएको छ। सोबियू निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव पशुपति अधिकारीले निर्वाचन नभएका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा 15 दिनभित्र निर्वाचन गर्न निर्देशन दिएको बताउनुभयो। मंगलबार भएको निर्वाचनमा देशभरि 38 आंगिक र 250 सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन भएको थियो। निर्वाचनको मत परिणाम आउने क्रम जारी रहेको छ। सरकारले राष्ट्रिय निकुञ्ज आरक्ष वा संरक्षण क्षेत्रमा पूर्वाधार निर्माण सम्बन्धी सर्वोच्च अदालतले गरेको फैसलालाई समयानुकूल कानून संशोधन गरी अगाडि बढ़ने जनाएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो बसेको सरोकारवालाको बैठकले वातावरण र विकासलाई सँगसँगै अघि बढ़ाउन बाधक कानूनलाई समयानुकूल संशोधन गर्दै अगाडि बढ़ने निर्णय गरेको हो। प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानवाधिकार समितिले राष्ट्रिय निकुञ्ज वन्यजन्तु आरक्ष र शिकार आरक्षको मध्यवर्ती क्षेत्रको पुनः नाप जाँच र सीमांकन गर्ने व्यवस्था मिलाउन वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिएको छ। समितिले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि राष्ट्रिय निकुञ्ज र वनसँग सम्बन्धित विषयमा सांसदहरूको सुझावका आधारमा यस्तो निर्देशन दिएको हो। सरकारले आर्थिक वर्ष 2080-81 को वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्ने निर्णय गरेको छ। यही चैत्र 4 गते बसेको मन्त्री परिषद बैठकको निर्णय सार्वजनिक गर्दै संचार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरूङले आर्थिक वर्ष 2080-81 को वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्ने निर्णय गरेको जानकारी दिनुभयो। बैठकले यही चैत्र 24 गते आइतबार राम नवमीको दिन सार्वजनिक विदा दिने निर्णय गरेको पनि मन्त्री गुरूङले जानकारी दिनुभयो। गोर्खा जिल्लालाई चीनको तिब्बतसँग जोड्ने उद्देश्यले नेपाली सेनाले निर्माण गरिरहेको बेनीघाट आरूघाट लार्के सड़कको हालसम्म 42 किलोमिटरमा ट्र्याक खुलेको छ। 36 किलोमिटरमा सवारी साधन चल्न थालेका छन्। नेपाली सेनाको सड़क निर्माण कार्यदलका सेनानी पूर्ण चन्द्र ढकालका अनुसार नेपाली सेनाले मार्ग खुलाएको 42 किलोमिटर मध्ये 36 किलोमिटरसम्म मोटर चल्न थालेको छ। बेनीघाट आरूघाट लार्के सड़कको 154 किलोमिटर मध्ये हावा डाँडाबाट 92 किलोमिटर सड़कको काम नेपाली सेनाले गरेको हो। उत्तर दक्षिण व्यापारिक मार्ग विस्तारित आयोजना अन्तर्गत काली गण्डकी करिडोरको बेनी जोमसोम कोरला खण्डमा हालसम्म 85% काम सकिएको छ। चालू आर्थिक वर्षमा थपिएका 9 आयोजना बाहेक उक्त खण्डको समग्र भौतिक प्रगति 85% पुगेको हो। बेनी जोमसोम कोरला सड़क आयोजनाका सूचना अधिकारी विष्णु चापागाईका अनुसार सड़क स्तरोन्नतितर्फ 85% र पुल पुलेसातर्फ 84% भौतिक प्रगति भएको छ। राष्ट्रिय गौरवको हुलाकी राजमार्ग अन्तर्गत नेपालगंज गुलरिया खण्ड हालसम्म 15% निर्माण सम्पन्न भएको छ। हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालयका अनुसार नेपालगंजको नन्देनी मिल क्षेत्रबाट शुरू भएर बर्दियाको लालपुर चोकसम्म डबल अस्फाल्ट विधिबाट कालोपत्र सम्पन्न भएको हो। तनहुँको शुक्ला गण्डकी नगरपालिका 5 बेल चौतारा स्थित जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रमा मृगौलाका बिरामीको उपचारका लागि डायलासिसको परीक्षण सफल भएको छ। डायलासिसको उपचार सेवा सञ्चालन गर्न स्वीकृति लिन गरिएको परीक्षण सफल भएको उपचार केन्द्रका कार्यकारी प्रमुख डाक्टर रामकुमार श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार डायलासिस सेन्टरमा एक बिरामीको डायलासिस सफल भएको हो। सेन्टरमा डायलासिस सेवा प्रवाहका लागि 7 उपकरण जडान गरिएको र स्वास्थ्य विभागले अनुगमन पश्चात नियमित सञ्चालन अनुमति पाउने उहाँले बताउनुभयो। लुम्बिनीलाई विश्वव्यापी शान्ति र आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा प्रवर्धन गर्ने उद्देश्यले आजदेखि लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव हुने भएको छ। नेपाल पर्यटन बोर्डले नेपाल स्थित चिनिया दूतावास संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको सहकार्यमा आयोजना गर्न लागेको महोत्सव आगामी 2082 वैशाख 29 गतेसम्म सञ्चालन हुनेछ। यसैबीच लुम्बिनी शान्ति सांकेतिक कार्यक्रम झोंगु हुआ गुम्बाको 25 वार्षिक उत्सवको अवसरमा फोटो प्रदर्शनी बुद्ध दीक्षा समारोह लगायत विविध कार्यक्रम गर्ने र वैशाख पूर्णिमाको दिन विशेष समापन समारोह हुने जनाइएको छ। सरकारले बागमती लगायत उपत्यकाका नदीहरू सफाईका लागि नयाँ रणनीति बनाइरहेको जनाएको छ। राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको हिजो बसेको बैठकमा उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाश मान सिंहले उपत्यकाका बागमती लगायतका नदी सफाईका लागि ठूलो बजेट खर्च हुँदा पनि कुनै नतिजा नदेखिएकाले विशेष योजनाका साथ सरकार अघि बढ़न लागेको जानकारी दिनुभयो। मौसममा आएको परिवर्तनसँगै बैतडीका गाउँ मा भाइरल ज्वरोका बिरामी बढ़ेका छन्। त्यहाँका अस्पताल स्वास्थ्य संस्थामा पुग्ने बिरामी मध्ये अधिकांश भाइरल ज्वरोका रहेको स्वास्थ्य कर्मीहरूले बताएका छन्। अब अन्तर्राष्ट्रिय समाचार। नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले देशको दक्षिणी भागमा लामो समयदेखि चलिरहेको राजनैतिक संकटपछि रिभर्स राज्यमा संकटकाल घोषणा गर्नुभएको छ। एक राष्ट्रिय प्रसारणमा सम्बोधन गर्नुहुँदै टिनुबुले संकटकाल घोषणा गर्न आवश्यक भएको बताउनुभयो। विदेशीहरूले राज्यका केही तेल प्रतिष्ठानहरूमा आक्रमण गर्ने धम्की दिएका थिए। लगत्तै सोमबार राति र मंगलबारको बीचमा राज्यका कम्तीमा दुई तेल प्रतिष्ठानहरूमा आक्रमण भएको थियो। देशको सुरक्षा निकायका प्रमुखहरूसँग भेट गरेपछि टिनुबुले तेल प्रतिष्ठानहरूमा भएका आक्रमणहरूका कारण आपतकालीन अवस्था घोषणा गर्न बाध्य भएको बताउनुभयो। यसै गरी राष्ट्रपतिले राज्य सरकारको जिम्मेवारी लिनको लागि प्रशासनको रूपमा सेवानिवृत्त सैन्य अधिकारी इबो केट इबासलाई मनोनित गर्नुभएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नेपाल अधिकम विकसित राष्ट्र समूहबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुँदा अवलम्बन गर्नुपर्ने रणनीति कार्यान्वयनका लागि अर्थ मन्त्रालयले आवश्यक तयारी शुरू गरेको छ। बुधबार अर्थ मन्त्रालयमा आयोजित बैठकमा उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले नेपालले गर्नुपर्ने कार्यलाई पूर्ण तयारीका साथ अघि बढ़ाउने उल्लेख गर्दै त्यसमा जुट्न र समन्वय गर्न सबै कर्मचारीहरूलाई निर्देशन दिनुभयो। कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर शिवराज अधिकारीले संक्रमणकालीन रणनीतिलाई समय सान्दर्भिक बनाउँदै सबै पक्षसँग को समन्वयमा अघि बढ़न आवश्यक भएको बताउनुभयो। बैठकमा आगामी आर्थिक वर्ष 2082-83 को बजेट बनाउँदा प्रस्ताव गरिने विषय, नीति, योजना तथा कार्यक्रमलाई सहज र दिगो बनाउन योगदान गर्ने गरी तयारीमा जुट्नु पर्नेमा सहभागीहरूले जोड़ दिनुभएको थियो। नेपाली महिला उद्यमीहरूले उत्पादन गरेका वस्तुहरूको बजार प्रवर्धन गर्न सहयोग गर्ने गरी नेपालमा अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला आयोजना हुने भएको छ। यही चैत 14 गतेदेखि 18 गतेसम्म ललितपुरमा महिला उद्यमीहरूका उत्पादन प्रवर्धन र बजार गर्ने मुख्य उद्देश्य सहित मेलाको आयोजन गर्न लागिएको हो। महिला उद्यमी महासंघ नेपालले 5 दिने 8 अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला आयोजन गर्न लागेको पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष शोभा ग्यावनले बताउनुभयो। मेलामा विभिन्न उत्पादनका 144 बिक्री कक्षहरू रहने भएका छन्। कैलालीमा गहुँको सुपर जोन र चैते धानको जोन कार्यक्रम सञ्चालन भएपछि जिल्लामा उत्पादन वृद्धि भएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत सञ्चालित सुपर जोन र जोन कार्यक्रमले गहुँ र चैते धानको उत्पादन वृद्धि भएको हो। सुपरजोन कार्यक्रममा समेटिएपछि पहिले भन्दा गहुँको उत्पादकत्व वृद्धि भएको किसानहरूले बताएका छन्। कैलारी गाउँपालिका 5 का किसान दीपक चौधरीले पहिले प्रति बिघा 12-13 क्विन्टल गहुँ फल्नेमा सुपरजोन कार्यक्रममा समेटिएपछि 20 क्विन्टलसम्म फल्न थालेको जानकारी दिनुभयो।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवनाचार्य। अब खेल समाचार।
प्रधानमन्त्री कप राष्ट्रिय पुरूष एक दिवसीय क्रिकेट प्रतियोगितामा बुधबार नेपाल पुलिस क्लब, सुदूरपश्चिम र मध्य प्रदेश विजयी भएको छ। सिद्धार्थनगर क्रिकेट मैदानमा भएको खेलमा पुलिसले गण्डकी प्रदेशलाई 7 विकेटले हराएको छ। प्रतियोगितामा पुलिसको यो लगातार 6 जीत हो। जीतका लागि गण्डकीले दिएको 93 रनको सामान्य लक्ष्य पछ्याएको पुलिसले 16 ओभरमा 3 विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो। यस्तै बुटवलको एक्स्ट्रा टेक ओभल मैदानमा भएको अर्को खेलमा सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई 5 विकेटले हराएको छ। जीतका लागि लुम्बिनीले दिएको 117 रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले 31.1 ओभरमा 5 विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो। यस्तै लमही स्थित देवखुरी क्रिकेट मैदानमा भएको अर्को खेलमा मधेसले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई 3 विकेटले हराएको छ। जीतका लागि आर्मीले दिएको 218 रनको लक्ष्य पछ्याएको मधेसले 48 ओभरमा 7 विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो। पोखरामा सम्पन्न पोखरा कप राष्ट्रिय ह्याण्डबलको उपाधि त्रिभुवन आर्मीले जितेको छ। पोखरामा सम्पन्न प्रतियोगिताको फाइनलमा आर्मी घरेलु टोली गण्डकीलाई 37-32 हराउँदै च्याम्पियन भएको हो। आर्मीका लागि निर्मल बाबु श्रेष्ठले सर्वाधिक 16 गोलको योगदान दिएका छन्। उपाधिसँगै आर्मीले 1,00,000 रूपियाँ पुरस्कार प्राप्त गरेको छ। उपविजेता गण्डकीले 50,000 रूपियाँ प्राप्त गरेको छ। सर्वोत्कृष्ट खेलाड़ी आर्मीका निर्मल बाबु श्रेष्ठ घोषित भएका छन्। प्रतियोगितामा आयोजक गण्डकी सहित कोशी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेश र विभागीय टोली त्रिभुवन आर्मी क्लब र एपीएफ क्लबको सहभागिता रहेको थियो।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो रमेश टमटा। अब मौसम सम्बन्धी जानकारी। आज देशका पहाड़ी भागमा आंशिक बदली रही कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाड़ी भागका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा हुनुका साथै उच्च पहाड़ी तथा हिमाली भागका एक दुई स्थानमा हल्का हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाण्डौं उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 28.5 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 10 डिग्री सेल्सियस रहेको छ। आज दिउँसो काठमाडौं उपत्यकाको अधिकतम तापक्रम 26 देखि 28 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौं उपत्यकामा सूर्योदय अघि बिहान 6:09 भयो भने सूर्यास्त भरे साँझ 6:15 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। माध्यमिक शिक्षा परीक्षा एसईई आजदेखि शुरू हुँदै उच्च मनोबलका साथ परीक्षा दिन विद्यार्थीहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रह। सगरमाथा संवादलाई व्यवस्थित बनाउने उद्देश्य सहित निर्देशक समितिको पहिलो बैठक सम्पन्न। बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक राष्ट्रिय सभाबाट पारित। आजदेखि लुम्बिनीमा अन्तर्राष्ट्रिय शान्ति महोत्सव शुरू हुँदै र लामो समयदेखिको राजनीतिक संकटपछि नाइजेरियाका राष्ट्रपति बोला तिनुबुद्वारा रिभर्स राज्यमा संकटकाल घोषणा। यो सँगै बिहान 7 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।